گذشته نشستانی هم روحانیت سے متعلق گفتگو کرتے رہے ہیں. شروع میں جب یہ گفتگو کا سلسلے کی ابتدا ہوئی تھی تو میں نے ایک گزارش کی تھی کہ کوئی عمارت خواہ اس پر کتنی ہی محنت کیوں نہ کی جائے اور کتنی ہی انویسٹمنٹ کیوں نہ کر لیے, پراپر طریقے سے تعمیر نہیں ہو سکتی تا وقت کہ اس کی بنیادیں ہم ٹھیک طریقے سے نہ رکھ دیں. کسی بھی عمارت کو اگر ہم مضبوط, پائیدار اور خوبصورت بنانا چاہتے ہیں تو اس کی بنیادوں پر سب سے زیادہ محنت کی ضرورت ہے. ویسے بھی آپ جب اپنے گھر کی تعمیر کرتے ہیں تو آپ کو تجربہ ہوا ہوگا کہ ہمارا میکسیمم وقت اور میکسیمم پیسہ اس کی بنیادوں کی تعمیر ہی میں خرچ ہوتا ہے. تمام تر احتیاط کے باوجود اگر کہیں بنیادوں میں ایک معمولی سا نقص بھی رہ گیا تو پھر ڈیمپنیس ساری عمر جان نہیں چھوڑتی. ڈیمپنیس کہیں نہ کہیں سے کریپ ان کر ہی جاتی ہے. تو عقل مند لوگ بنیادوں پر بے پناہ توجہ دیتے ہیں. اسی طرح اگر انسان نے اپنے اندر علم کی عمارت کی تعمیر کرنا ہو تو بھی پہلے بنیادوں ہی پہ توجہ دینا ہوگی. یہ کبھی ہو نہیں سکتا کہ ہم بنیادی چیزوں کو تو اگنور کر دیں اور ایڈوانسڈ لیول کی چیزوں پر توجہ دے کے ان پہ عمل کر کے کچھ حاصل کر لیں. کل دعا کے دوران کسی دعا کے سلسلے میں کچھ ڈسکشن ہو رہی تھی, میرے ذہن میں یہ خیال آیا کہ اگر ہماری بنیادیں ٹھیک ہوں تو پھر یہ ایسی دعاؤں کی ضرورت پیش نہیں آئے گی. تو یوں آج اصل موضوع سے ہٹ کے میں نے یہ موضوع چھیڑ دیا. گزشتہ کئی نشستوں میں اس کا ذکر ہوا لیکن بات چونکہ اہم ہے تو اسے میں دوبارہ دہرا دوں تاکہ ہمارے ذہن میں وہ ریفریش رہے. اللہ کو ہماری عبادات کی ضرورت نہیں ہے, ہم سب جانتے ہیں. اللہ بے نیاز ہے, وہ کسی کی تعریف کا محتاج نہیں, وہ کسی قسم کی حمد و ثنا کا محتاج نہیں ہے. اس نے جو کچھ بھی ہمیں کرنے کو کہا وہ صرف اور صرف ہماری بھلائی کی خاطر ہے. عبادات کا حکم دیا اللہ نے, اگر ہم ذرا سا اسے گہرائی سے دیکھیں گے تو اس میں ہماری ہی بھلائی ہے. عبادات سے ہم ڈسپلن ہوتے ہیں, ہمارے اندر پاکیزگی اور پارسائی آتی ہے, ہم اپنی مصروفیات کو چھوڑ کر عبادات کی طرف رجوع کرتے ہیں. بالآخر یہ عبادات ہمیں نیکی کی طرف لے جاتی ہیں اور نیکی ایسی چیز ہے جس سے رب ملتا ہے. عبادات سے رب نہیں ملتا, اس سے پارسائی ملتی ہے, لیکن نیکی سے رب حاصل ہوتا ہے, اس کا قرب حاصل ہوتا ہے, اور در حقیقت وہی ہمارا مقصود ہے. सवाल ये है कि नेकी है क्या, तो इस पर भी हमारी कई मर्तबा गुफ्तगू हो चुकी। तफसील में हम जाएं तो शायद हमें कई महीने की नशिस्त चाहिए जिसमें फिर गिनवाना शुरू करें कि क्या चीज नेकी के जिम्मे में आती है और क्या इस दायरे से बाहर है। लेकिन मुख्तसर अल्फाज में, जैसे पहले मैंने अर्ज किया था कि नेकी की मुख्तसर तरीन तारीफ यही हो सकती है कि हम अपनी ख्वाहिशात, अपने आराम और अपनी जरूरियात पर दूसरों की ख्वाहिशात, उनकी जरूरियात और उनके आराम को तरजीह दे दें। दूसरों के लिए हम अपनी ख्वाहिशात, जरूरियात और आराम को तर्ज कर दें। तो अब इसको अगर हम अपनी रोजमर्रा की जिंदगी पर इस तारीफ को फैलाते जाएंगे तो हम पे वाजे हो जाएगा कि दर हकीकत नेकी इसी के अंदर ही आ जाती है। हम अक्सर औकात अपनी कमेल में, अपनी लायल में या किसी मसलहत के तहत दूसरों के हकूक अदा नहीं करते। ये याद रखिए कि फकीर आदमी इस मामले में बहुत मोहतात होता है। उसकी जिंदगी का बुनियादी मोटो दरहकीकत यह होता है कि मेरा किसी पर कोई हक नहीं, लेकिन दूसरे सबके हकूक मुझ पर लाजिम है। वो खुद किसी से किसी किस्म की कोई तवक्को नहीं रखता, किसी भलाई और अच्छाई की तवक्को नहीं रखता, लेकिन इसके बारे में बहुत कॉशियस होता है कि मेरे हाथ से किसी बदतरीन दुश्मन के लिए भी कोई ऐसा काम न हो जाए जो नापसंदीदा है। बहुत मोहतात रहता है, वो सबके हकूक अदा कर देना चाहता है, लेकिन किसी से तवक्को नहीं रखता कि कोई उसका हक अदा करेगा, क्योंकि उसके नजदीक उसका किसी पर कोई हक ही नहीं। इसलिए उसकी जिंदगी बहुत आसान रहती है, वो हर शख्स से खुश रहता है, उसको कभी किसी से कुछ गिला ही नहीं होता, इसलिए कि उसकी कोई तवक्को ही नहीं किसी से। हां ये जरूर है कि अपनी दिल की तसल्ली के लिए वो हजरत उमर रजी अल्लाह ताला अन्हु और मौलाना रोम के इस कॉल को नहीं भूलता कि जिसके जिससे नेकी करो उसके शर से बचो। तो ये याद रखता है कि मैं अगर किसी के साथ भलाई करूंगा, किसी के साथ बेहतर सलूक करूंगा, तो उसके जवाब में मुझे उस आदमी से जूतों ही की तवक्को रखना चाहिए। ये तवक्को जरूर रखता है कि मैं जिसको झुक के सलाम करूंगा उससे जवाब में जूता मिलेगा। यही वजह है कि उसको किसी किस्म की कोई शिकायत किसी से नहीं होती। तो जब किसी से शिकायत नहीं तो किसी को बुरा नहीं जानता, वो यूं वो मजे में रहता है। तो अगर हम रूहानियत की तरफ जाना चाहते हैं तो हमें फिर कुछ बुनियादी चीजों पर अमल करना होगा। दूसरों से हमें कोई कभी शिकायत ना हो, उसके लिए जरूरी है कि हम अपने जहन से ये बात निकाल दें कि किसी पर कोई हमारा हक भी है। हमारी उम्र में, मेरी उम्र में पहुंच के लोग आमतौर पर औलाद से हर्ट होते हैं, सिर्फ इसलिए कि हम लोग औलाद से तो वापस वाबस्ता कर लेते हैं। हम लोग अपने बहन भाइयों से हर्ट हो जाते हैं, जिससे भी हम हर्ट होते हैं उससे तो वो पूरी न होने से हर्ट होते हैं। और जब किसी से हम हर्ट होते हैं तो उसके बारे में हमारे दिल में गिले और शिकवे पैदा हो जाते हैं। और याद रखिए, रूहानियत में गिला और शिकवा और शिकायत तो जहर है। फकीर को कभी किसी से न कोई गिला होता है, न कोई शिकायत, न कोई शिकवा। हम में से अक्सर साहिबान अपनी लाइफ पार्टनर से शाकी रहती हैं, शिकायत रहती हैं, और उसके पीछे फिर वही मामला है कि तवक्कुआत, समहाउ और दी अदर फॉर सम रीजन हमें लाइफ पार्टनर के सिलसिले में सिर्फ एक ही बात हमारे इल्म में आती है, बताई ही एक बात जाती है कि शौहर को बीवी पर फौकियत हासिल है और खावंद जैसा भी चाहे बीवी से सलूक कर ले। अल्फाज वो दूसरे हैं जिन्हें मैं दोहरा नहीं रहा, उसका मफहूम यही होता है। लेकिन इसका एक पहलू हमारी नजरों से हमेशा ओझल रहता है, वो ये कि पैगंबर खा कोई क्यों ना हो, नबी और रसूल खा कोई क्यों ना हो, चाहे हजरत मूसा अलैहिस्सलाम हो, हजरत ईसा अलैहिस्सलाम हो, या इमाम अल-अंबिया नबी आखिर जमान सल्लल्लाहु अलैहि वसल्लम क्यों ना हो। जैसे मैंने अर्ज किया था कि रसूल की जुबान से निकला हुआ लफ्ज या उससे सरजद होने वाला कोई भी फेल सभी मिन जानिबे अल्लाह होता है। तो आसान लफ्जों में हम यूं कह सकते हैं कि दीन या मजहब क्या है, किसी भी रसूल की जुबान से अदा होने वाला लफ्ज या उससे सरजद होने वाला फेल दीन या मजहब है। तो अगर इसी निस्बत से हम देखें तो आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा प्रैक्टिकल वर्जन है कुरान की, अहकामात दीन की प्रैक्टिकल वर्जन है। आप सल्लल्लाहु अलैहि वसल्लम की घरेलू जिंदगी पर अगर हम नजर रखें तो उससे हमें अंदाजा होता है कि वो जो बात हम बचपन से सुनते रहे कि खावंद को बीवी पर फौकियत हासिल है और वो जैसे चाहे उससे सलूक करे, वो अल्लाह ने हक तो जरूर दिया होगा, लेकिन फजीलत इसको है कि हम अपनी लाइफ पार्टनर के साथ उफ और दरगुजर बर्दाश्त और उसके कसूरों को नजरअंदाज कर दें, रवैया रखें। इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम का सलूक अपनी अजवाज मतहरात के साथ दरगुजर और माफ कर देने ही का था, और आपने फरमाया भी है कि अपनी लाइफ पार्टनर्स की खताओं को, उनके कसूरों को, उनकी गलतियों और कोताहियों को, उनकी बदजुबानी को मुस्कुरा के टाल दिया करें। यह हम नहीं कर पाते, या शायद मैं हम का लफ्ज गलत इस्तेमाल कर रहा हूं, मैं नहीं कर पाता कि बीवी की गाली के जवाब में एक मुस्कुराहट से जवाब दे दूं, वो ऐन सुन्नत होगा। बीवी बड़े बड़ा नुकसान कर दे तो हंस के टाल दिया, عین سنت ہوگی یہ بات. بیوی کی تند خوئی کے جواب میں ایک مسکراہٹ عین سنت ہوگی. بیوی کی ضروریات کا خیال اپنی ضروریات سے زیادہ رکھنا, اس کے احساسات کا یہ خیال رکھنا عین سنت ہے. تو بجائے اس کے کہ ہم اپنے حق پر نظر رکھیں کہ ہماری لائف پارٹنر ہماری کھیتی ہے, ہم جیسے چاہے اسے استعمال کریں, اگر ہم اس پہ نظر رکھ لیں کہ آپ صلی اللہ علیہ وسلم کا کیا سلوک تھا اپنی ازواج مطہرات کے ساتھ, تو جو شخص اپنے حقوق کو والنٹیرلی چھوڑ دیتا ہے اور دوسروں کے حقوق کو اپنے اوپر لازم کر لیتا ہے, وہ اللہ کے یہاں سرخرو ہوتا ہے. اس لیے کہ روز حساب جو ہم سے جواب طلبی ہوگی, وہ پہلی پوچھ گچھ تو نماز پہ ہی ہے یقیناً, اللہ کے حقوق پوچھ گچھ ضرور ہوگی, لیکن سب سے زیادہ جو سختی سے پوچھ گچھ ہے وہ تو دوسروں کے حقوق کے بارے میں ہے. جب ہم سے یہ پوچھا جائے گا کہ ہم نے اپنے پڑوسیوں کے حقوق ادا کیے یا نہیں, فلاں پڑوسی کے ساتھ ہمارا رویہ خراب کیوں تھا, یا ہم اپنی اولاد کے حقوق ادا کر سکے یا نہ کر سکے, اپنے لائف پارٹنر کے حقوق ادا کر سکے یا نہ کر سکے, وہاں مشکل پیدا ہو جائے گی. اللہ کے ساتھ آرگومنٹ شاید کام نہ کر پائیں گے. تو وہاں سرخروئی کا ایک ہی طریقہ ہے کہ ہم اپنے حقوق تو لوگوں کے ذمے ڈیو رہنے دیں, لیکن لوگوں کے حقوق جو ہم پر ڈیو ہیں وہ ہم ادا کر دیں, تو جواب دہی سے ہم بچ جائیں گے انشاءاللہ. یہ پہلو تو ہمارا محفوظ ہو جائے گا. کسی نے ہمارے حقوق ادا کیے یا نہیں کیے, کیوں نہیں کیے, ہماری لائف پارٹنر نے ہمارے حقوق ادا کیے یا نہیں کیے, یہ ان کو جواب دینا ہے, اس سے ہمارا کوئی تعلق نہیں ہے, وہ جواب دیتے رہیں, لیکن ہم دوسروں کے حقوق ادا کر جائیں. مجھے احساس ہے کہ بڑی آج آپ لوگوں کے لیے بورنگ گفتگو میں نے کر دی, اور یہ وہ گفتگو ہے جو روزانہ صبح سے شام تک آپ ہر ایک سے سنتے ہیں, کتاب میں پڑھتے ہیں, لیکن دعا کے دوران بہت سے تجربات ہوتے ہیں, لوگ آتے ہیں تو وہاں انسان دیکھتا ہے کہ شاید لوگوں کی تکلیف کم ہو جائے اگر ہم روحانیت کے حصول کے پیچھے بھاگنے کے بجائے پہلے اپنا یہ پہلو محفوظ کر لیں کہ ہم لوگوں کے حقوق ادا کرتے ہیں, اور دل میں یہ دعا کرتے رہیں کہ لوگ ہمیں ہمارے حقوق نہ ہی ادا کریں تو بہتر ہے, کہ کم از کم کوئی تو چیز ہماری ڈیو رہ جائے قیامت کے روز دوسروں پر. تو ہم بھی یہ توقع رکھیں, کم از کم میں تو لالچی آدمی ہوں بنیادی طور پر بہت, تو میری تو کوشش یہ ہوگی کہ میں کسی شریف آدمی کو 5-10 روپے تھما دوں اور وہ واپس نہ کرے مجھے کبھی, تاکہ قیامت کے روز اس سے میں سونے کے لے لوں, وہاں اتنا تو زیور آ جائے گا کہ کچھ لوگوں کو دکھا سکوں میری جیب میں سونے کے نوٹ پڑے ہوئے ہیں. تو میں تو اس لالچ میں یہ کوشش کرتا ہوں کہ کوئی میرے حقوق نہ ادا کرے تو بہتر ہے, تو اس کے لیے میں معافی چاہتا ہوں. حصول روحانیت کے لیے اپنی ذات کی نفی کرنا بڑا ضروری ہے، کیونکہ ہماری گفتگو کچھ ایسی جانب چلی گئی ہے جو پیورلی روحانیت سے تعلق رکھتے ہیں، اور عام طور پر یہ معلومات کہیں سے دستیاب نہیں ہوتی جو ہم گزشتہ کئی اتواروں میں گفتگو کرتے رہے. یہ گفتگو ہمیں صرف اسی وقت فائدہ دے پائے گی جب ہم اپنی ذات کی نفی کر چکے ہوں گے، اس کے بغیر اس کا فائدہ نہیں ہوگا کوئی. کیونکہ کوئی گلاس جب تک کہ خالی نہیں ہے، آپ اس کے اندر کوئی بھی مایا ڈال نہیں سکتے، کوئی فلوئڈ اس کے اندر آ نہیں سکتا جب تک کہ وہ خالی نہ ہو. تو بھرا ہوا گلاس کسی قسم کا کوئی بھی فلوئڈ اپنے اندر لینے کی صلاحیت نہیں رکھتا. ہماری ذات اس وقت تک روحانیت کو قبول نہیں کر سکتی جب تک کہ ہم اپنی ذات کی نفی نہ کر لیں. اور جیسے میں کسی نشست میں عرض کر رہا تھا کہ خود اسلام کی ابتدا نفی سے ہے. کسی بھی شخص کو مسلمان ہونے کے لیے جو پہلا کلمہ طیبہ پڑھنا ہوتا ہے، اس کلمہ طیبہ کی ابتدا ہی لا سے ہے. تو خود اسلام کی ابتدا لا سے ہو رہی ہے، نفی سے ہے. تو انسان کو اپنی ذات کی نفی کرنا ہوگی. اگر ہمارے اندر ہماری ایگو کے بت اسی طرح قائم رہتے ہیں، ہم اپنے بتوں کو پالتے ہیں اپنے اندر، تو پھر روحانیت کا حصول ممکن نہیں ہے. روحانیت کا علم سلیٹ پر لکھنے کے لیے جو ہمارے اندر موجود ہے، یہ ضروری ہوگا کہ اس سلیٹ پر پہلے سے لکھی ہوئی چیزوں کو ہم صاف کر دیں، کلین سلیٹ کے ساتھ ہم نئے سرے سے تحریر وہاں لکھنا شروع کریں، تو روحانیت حاصل ہوگی. پہلے سے ہماری جو پری کنسیوڈ آئیڈیاز اور نوشنز ہیں، ان تمام کو وائپ آف کریں گے ہم، اس کی نیگیشن کر دیں گے. جب یہ نیگیٹ ہو جاتی ہیں تو پھر وہاں روحانیت کی پری ریکویزٹس لکھی جائیں گی، اور روحانیت کی پری ریکویزٹس جو ہیں اس میں پہلی چیز جس طرح میں نے عرض کیا تھا کہ لوح محفوظ پر سب سے پہلے لکھی جانے والی چیز بسم اللہ الرحمن الرحیم تھی، اور اس کے بعد کلمہ طیبہ تھا، پھر اس پر دوسری چیزیں تحریر ہوئیں. اسی طرح روحانیت کے سلسلے میں جو ہم سلیٹ پر لکھنا شروع کریں گے، کلین سلیٹ پر، تو پہلی چیز ہم لکھتے ہیں وہ یہ کہ میں کچھ نہیں، دوسرے سبھی کچھ ہیں، میں سب سے چھوٹا ہوں، دوسرے سب مجھ سے بڑے ہیں، میرا کسی پر کوئی حق نہیں، لیکن دوسروں کا سب کا مجھ پر حق ہے. یہ جب تک ہم پہلا جملہ وہاں تحریر نہیں کرتے، اس وقت تک روحانیت کی طرف ہمارے قدم نہیں بڑھیں گے. یہ یاد رکھیے گا. جو انوار کی بات ہم کرتے رہے گزشتہ تین اتواروں میں، وہ انوار اسی تو بہت ایڈوانس لیول پر ہیں، وہ اسی صورت میں حاصل ہوں گے جب یہاں سے ابتدا ہماری ہو چکی ہوگی. جس طرح اللہ کے تمام پیغمبر دنیاوی طور پر کسی سے تعلیم حاصل نہیں کرتے، دنیاوی طور سے وہ امی ہوتی ہیں. ایسا نہیں کہ اللہ کو ان پڑھ لوگوں سے کوئی زیادہ پیار ہے جو وہ اپنے محبوب بندوں کو ان پڑھ پیدا کرتا ہے، ایسا نہیں. اللہ کو تو علم سے بہت پیار ہے، اس لیے کہ وہ خود سب سے بڑا صاحب علم ہے. وہ اس لیے کہ اگر کوئی رسول دنیاوی تعلیم حاصل کرتا ہے کسی انسان سے، تو انسان چونکہ بذات خود ناقص ہے، نامکمل ہے، خطا کا پتلا ہے، غلطیاں ہیں، اس سے سرزد ہوتی ہیں، تو جو وہ علم سکھائے گا رسول کو وہ علم بھی ناقص ہوگا، اس کے اندر غلطیاں اور فالٹس ہوں گے. تو جب رسول، کوئی بھی رسول یا کوئی پیغمبر یا کوئی نبی ایسا فالٹی علم حاصل کر کے وہ آگے اپنی امت کو پہنچائے گا تو امت کے لیے دلیل بن جائے گی وہ غلطیاں. اس لیے رب اپنے کسی بھی رسول، پیغمبر یا نبی کو دنیاوی تعلیم حاصل نہیں کرنے دیتا، بلکہ ان کو خود تعلیم باہم پہنچاتا ہے، علم باہم پہنچاتا ہے جبرائیل علیہ السلام کے ذریعے سے. تو اللہ کی طرف سے دیا جانے والا علم فالٹ لیس، فلا لیس ہوتا ہے. اسی لیے میں نے تھوڑی دیر پہلے عرض کی تھی کہ رسول کی زبان سے نکلا ہوا لفظ یا اس سے سرزد ہونے والا کوئی بھی فعل من جانب اللہ ہوتا ہے، کیونکہ رسول کی زبان سے نکلا ہوا لفظ اور اس سے سرزد ہونے والا ہر فعل امت کے لیے دلیل بنتا ہے. ان کی امت کا کوئی بھی فرد اسے مثال بنا کے پیش کر دے گا کہ ہمارے رسول نے یہ کیا اس لیے میں بھی یہ کر رہا ہوں. تو یوں وہ کوئی بات نہیں کہتا، کوئی فعل نہیں سرزد ہوتا اس کے ہاتھ سے جو من جانب اللہ نہ ہو. وہاں بھی ذات کی نیگیشن ہے کہ کسی بھی رسول کا کوئی ارادہ، کوئی فعل، کوئی خواہش اپنی نہیں ہے. اس کے تمام فعل، اس کے تمام ارادے، اس کے تمام خواہشات رب کے ارادوں کے ماتحت ہیں. یہ کسی نشست میں میں نے اسے بڑی تفصیل سے عرض کی تھی کہ وہ مقام کیا ہے جہاں انسان کے ارادے اور اس کی خواہشات اللہ کے ارادوں کے ماتحت ہو جاتی ہیں. بہت تفصیل سے اس پر گفتگو ہوئی تھی ہماری. تو آج چونکہ ذات کی نیگیشن کی بات ہو رہی ہے، تو یہ ذات کی نیگیشن ہی ہے کہ انسان اپنے تمام ارادے، اپنی تمام خواہشات اور اپنی تمام ضروریات کو اللہ کے ارادوں کے ماتحت کر دے. جو کچھ قدرت کی طرف سے مل جائے، جو کچھ عطا ہو جائے، اس کو بہت ہنسی خوشی قبول کر لے. قبول نہیں کر لے، ہنسی خوشی قبول کر لے. یہ بڑا ضروری ہے اس کے اندر. قبول کرنے پر تو مجبور ہیں ہم، اس لیے کہ ہم محتاج ہیں اللہ کے. تو وہ قبول تو ہمیں کرنا ہی ہے، لیکن اسے ہنسی خوشی قبول کر لیں. لاسٹ سنڈے بھی میں نے عرض کیا تھا، اس لحاظ سے جیسے اور ہماری بڑی خوبیاں ہیں، تو ہماری یہ خوبی بے پناہ قسم کی یہ بھی ہے کہ ہم اٹھتے بیٹھتے، سوتے جاگتے رب تعالیٰ کی حمد و ثنا میں لگے رہتے ہیں، اور رب تعالیٰ سے ہمیشہ ہم یہ کہتے ہیں، یا اللہ تو مرضی کا مالک ہے، یا اللہ تو قادر مطلق ہے، یا اللہ تو جو چاہتا ہے وہ کرتا ہے، کوئی تجھے مجبور کرنے والا نہیں، کوئی تجھے مشورہ دینے والا نہیں. اور آخر پہ اس کو کہتے ہیں، لیکن کر تو وہ جو ہم تجھے کہتے ہیں. उसको कहते हैं तू बेहतर जानता है हमारे लिए क्या सबसे अच्छा है, लेकिन तू हमें शेखुपुरे में ट्रांसफर कर दे। ये भी एक हमारी खूबी है कि हमें इससे बाहर निकलना होगा। अगर हम रब को कादरे मुतलिक मानते हैं, उसको ये मानते हैं कि वो बेहतर जानता है कि हमारे हक में क्या अच्छा और क्या बुरा, और अगर ये हमारा ईमान सच्चा है कि हमारा रब मां से कहीं ज्यादा मेहरबान है और वो हमेशा हमारे भले ही के लिए सब कुछ करता है, उसकी तरफ से सिर्फ हमारे तक भलाई आती है, तो फिर हमें भरपूर कोशिश करने के बाद जो कुछ हासिल हो जाए, जो नतीजा मिल जाए, उसे हंसी खुशी कबूल कर लेना चाहिए कि मिन जानिब अल्लाह है और मेरे रब ने जो कुछ भी इसका इनाम दिया, मेरी मेहनत का जिस सूरत में भी दिया वो अच्छा दिया। यकीन जानिए कि अंजाम कार इंशाअल्लाह ताला वो बेहतर ही होगा। ये और बात है कि इसका अदराक होते होते हमें वक्त लगता है, दो चार साल के बाद हमें अंदाजा होता है कि हमारी कोशिशें जिस डायरेक्शन में थी अगर वो काम हो जाता तो हमें ये नुकसान होता, अल्लाह ने उसे नहीं किया बल्कि उसके बरक्स यूं कर दिया जो हमारी मर्जी के खिलाफ था, लेकिन अंजाम उसका बेहतर निकला। ये तजर्बा होगा हमें अगर हम हंसी खुशी कबूल कर लें। हमारा ईमान है कि हर काम का एक वक्त मुकर्रर है, हर काम अपने वक्त मुकर्ररा पर होता है, लेकिन अजीब बात है कि ये ईमान होने के बावजूद हम मारे मारे फिरते हैं, कभी एक आमिल के पास, कभी किसी पीर साहब के पास, कभी किसी दुआ करने वाले के पास, रब अल्लाह से दुआ करें कि ये काम हो जाए। अगर ये ईमान है कि मेरा रब मुझे लुक आफ्टर करता है, मेरे रब को मेरी जरूरियात का ख्याल मेरी वालदा से 70 गुना ज्यादा है, इसलिए कि वो वालदा से 70 गुना ज्यादा मेहरबान है, और अगर ये ईमान है कि हर काम का एक वक्त मुकर्रर है, वो अपने वक्त मुकर्रर पर ही होगा, तो फिर ये बेचैनी कैसी है? कोशिश तो समझ में आती है कि कोशिश हम पर फर्ज है, वो करनी चाहिए हमें, लेकिन बेचैनी कैसी? ये छोटी छोटी चीजें हैं कि रूहानियत के हसूल के लिए कोशिश करने से पहले हमें ये छोटी छोटी सी करेक्शंस करनी पड़ेंगी अपनी, तो बुनियादें ठीक होंगी, फिर हम रूहानियत की तरफ जा पाएंगे, के बगैर शायद मुमकिन ना हो।
अल्लामा इकबाल रहमतुल्लाह अलैह ने खुदी पे बहुत एम्फेसाइज किया, जोर दिए, तो जात की नफी और खुदी ये कोई दो मुतजाद चीजें हैं या जात की नफी के बाद खुदी हासिल होती
है? देखिए, खुदी है क्या? असल में ये लफ्ज शायद हम में से बहुत सों के जहन में क्लियर नहीं होता कि खुदी से एग्जैक्ट मतलब क्या है। सेल्फ एस्टीम है खुदी। जब हम अपनी जरूरत के लिए अपनी किसी मसलहत के तहत किसी के सामने छुप जाते हैं, किसी के सामने हाथ फैला लेते हैं, तो हम अपनी सेल्फ एस्टीम को मजबूर करते हैं। जब हम किसी मसलहत की खातिर, अपने किसी मकसद के हसूल की खातिर आला तरीन असूलों पर कंप्रोमाइज कर जाते हैं, तो हम खुदी के मायार से गिर जाते हैं। जब हम जात की नेगेशन करते हैं तो दर हकीकत हम अपनी खुदी को पाल रहे होते हैं, क्योंकि हम अपनी किसी जरूरत को पूरी करने के लिए کسی کے سامنے ہاتھ نہیں پھر پھیلاتے ہم، جب اپنی ذات کی نیگیشن کر لیتے ہیں تو ہماری ذات کی ضروریات باقی ہی نہیں رہتی، جو مل گیا اسی میں گزارا ہو گیا، کسی کے پاس ہم سفارش کے لیے نہیں جاتے، کسی کے سامنے ہم اپنی کسی بھی حاجت ضرورت کا اظہار نہیں کرتے، تو ہم خوددار ہوتے ہیں۔ تو جب ذات کی نیگیشن آپ نے کر لی تو پھر خود ہی پال لیا آپ نے، پھر آپ کو جھکنا نہیں پڑے گا کسی کے سامنے۔ خودی کی ایک بہترین مثال تو ابھی اس کی یاد ہم نے تین دن پہلے منائی ہے۔ واقعہ کربلا کیا ہے؟ اصولوں پر جھکے نہیں، کسی مصلحت سے کام نہیں لیا، کمپرومائز نہیں کیا، جان دے دی اپنی بھی اور اپنے اہل خانہ کی بھی، قربانی کر دی۔ یہ خودی ہے، یہ خودداری ہے۔ تو وہاں اگر اپنی ذات ہوتی تو اولاد کی محبت بھی آڑے آتی، اہل خانہ کی محبت بھی آڑے آتی، اپنی جان سے پیار بھی آڑے آتا، تو کمپرومائز ہو جاتا پھر۔ تو اپنی ذات کو ختم کر دیا، صرف اللہ کے قائم کردہ اصول یاد رہے، ان پر کمپرومائز نہیں کیا۔ تو جب ہم اپنی ذات کی نیگیشن کرتے ہیں، اس کو نیگیٹ کر دیتے ہیں، تو پھر ہم خود ہی کو پالتے ہیں، وہاں ہماری سیلف اسٹیم بہت ہائی ہوتی ہے۔ فقیر کے اندر تو خود ہی بہت ہوتی ہے، خوددار ہوتا ہے فقیر، جھکتا نہیں کسی کے سامنے۔